तपाईको आफ्नै रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज।
नमस्कार, सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम जनसरोकारमा स्वागत गर्छु। म माधुरी महतो। कार्यक्रम जनसरोकार हामी प्रत्येक दिन बिहान 10 बजेको नारायणी समाचारपछि लिएर आउने गरेका छौँ। कार्यक्रममा हामी समसामयिक विषयमा छलफल गर्ने गरेका छौँ र साथै सर्वसाधारणको प्रतिक्रिया समेत समेट्ने प्रयास गर्नेछौँ। हजुर, आजको कार्यक्रममा हामी कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले वीरगन्ज लगायत पर्सामा निषेधाज्ञा हाल पनि जारी छ। यसरी निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी प्रशासनले कसरी कार्य गरिरहेको छ र साथै सीमा नाकामा कसरी सावधानी अपनाइएको छ भन्ने बारेमा कुराकानी गर्नेछौँ। वीरगन्ज लगायत पर्सासहित देशभरिकै अधिकांश स्थानमा कोरोना भाइरस संक्रमणको महामारी तीव्र गतिमा फैलिरहेकोले नियन्त्रण गर्ने भन्दै निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा मानिसहरूलाई घर बाहिर ननिस्किन अथवा घरभित्र बस्न, आवश्यक परे मात्र बाहिर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई निस्किन आग्रह भइरहँदा प्रहरी प्रशासनले निषेधाज्ञा पालना गराउन विभिन्न कार्य गर्दै आएको छ। त्यस्तै वीरगन्ज लगायत पर्सा जिल्लाको ग्रामीण भेग लगायत जिल्लाभरि रहेका विभिन्न सिमानाकाहरू पूर्ण रूपमा बन्द गरी स्वास्थ्य सुरक्षा अपनाउँदै मानिसहरूको आउजाउका लागि वीरगन्जको एकमात्र नाका खुला गरेको जनाइएको छ। नेपाल प्रवेश गर्ने र छिमेकी देश भारत जान खोज्ने भारतीयहरूको हकमा भने स्वास्थ्य सुरक्षा अपनाउँदै आउजाउ गर्न दिइएको बताइएको छ। यसरी के कस्तो सुरक्षा मापदण्ड अपनाइएको र अपनाइएका सुरक्षा मापदण्ड कतिको प्रभावकारी छन् त भन्ने बारेमा कुराकानी गर्न आज हामीले पर्साका प्रहरी परीक्षक बेलबहादुर पाण्डेलाई टेलिफोन सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ र हालसम्म उहाँसँग हाम्रो टेलिफोन सम्पर्क हुन नसकेको भनेर हाम्रा प्राविधिक मित्र आनन्दले भनिरहनु भएको छ र हामी निरन्तर उहाँसँग टेलिफोन सम्पर्क गर्ने प्रयासमा लागिपरेका छौँ। हजुर, कार्यक्रम जनसरोकारमा यहाँहरूलाई हामीले जानकारी गराइसकेका छौँ। कार्यक्रम जनसरोकारमा आज हामीले निषेधाज्ञाको अवस्थामा प्रहरी प्रशासनले कसरी काम गरिरहेका छन् त, मानिसहरूलाई घर बाहिर ननिस्किन भनेर आग्रह गर्दा गर्दै पनि मानिसहरू बाहिर निस्किराखेको भन्ने खालको अवस्था पनि देखिन्छ भने आवश्यक कामले बाहिर निस्किने मानिसहरू पनि विभिन्न समस्यामा पर्दै आएको भन्ने खालका गुनासाहरू पनि छन्। यसरी के कस्तो सुरक्षा मापदण्ड अपनाइएको र अपनाइएका सुरक्षा मापदण्ड कतिको प्रभावकारी छन् भन्ने बारेमा कुराकानी गर्न आज हामीले पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलाई टेलिफोन सम्पर्क गरेका छौँ र उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ भनेर हाम्रा प्राविधिक मित्र आनन्दले भन्दैछन्। एसपी साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
यो निषेधाज्ञा लम्बिँदै गएको अवस्था छ, यस्तोमा निषेधाज्ञालाई पूर्ण पालना गराउन के कस्तो कार्यहरू भइरहेको छ एसपी साहब?
निषेधाज्ञाको कार्यान्वयनका लागि अब हाम्रा सुरक्षा कर्मीहरू चाहिँ परिचालित छौँ र हामीले आज 9 दिन भयो र सुरुका दिनदेखि जे जो गरिरहेका छौँ त्यो निरन्तर गरि नै रहेका छौँ।
अब निषेधाज्ञा अवधिमा मानिसहरू बाहिर ननिस्किन भनेर आदेश जारी भएको छ नै, तर पनि मानिसहरूको चहल पहल बाहिर देखिन्छ, अत्यावश्यक कामका लागि पनि बाहिर निस्केका मानिसहरूलाई भने गाह्रो पनि भएका गुनासाहरू पनि आएका थिए। यसका लागि चाहिँ कसरी व्यवस्थापन गर्ने कार्य भइरहेको छ त यो कुरामा?
अनि निषेधाज्ञा आफैमा त्यो प्रिय खालको आदेश होइन, जसले चाहिँ मान्छेका गतिविधि मुभमेन्ट रोक्ने आदेश जो भएको छ त्यसले व्यक्तिलाई त असर त गर्ने नै भयो, उसको काम आफ्नो नियमित काम कारवाहीमा जान नपाउने भयो, त्यस हिसाबले अप्ठ्यारो त हुने नै भयो, त्यो अप्ठ्यारो गर्ने खालकै आदेश हो त्यो। यसको बावजुद पनि मानिसहरू निस्किरहेछन्, जस्तो खाद्य सामग्री लगायत मालवाहक ढुवानीले चाहिँ जो सामानहरू लगिरहेछ, उद्योग धन्दा चलिरहेछन्, यी लगायतले गर्दा मानिसको एक किसिमको मुभमेन्ट भएको छ र यो बिहान 9 बजीसम्म पहिलो निषेधाज्ञामा 10 बजी थियो, अहिले दोस्रोमा चाहिँ हिजोबाट चाहिँ 9 बजीसम्म त्यो खाद्य सामग्री किन्न पाइने भनेर सम्बन्धित दोकानहरू खोल्ने भनेको छ, त्यसले पनि अलिकति मान्छेको मुभमेन्ट त्यत्रो समयमा बढ्छ र अर्को अलिकति सङ्क्रमितहरू जो होम आइसोलेसनमा छन् अथवा जो लक्षण देखिएका छन् उनीहरू जब अब हस्पिटल उपचारका लागि आउँछन् जसले गर्दा त्यसले पनि अलिकति मुभमेन्ट चाहिँ देखाएको छ र अनावश्यक रूपमा जुन मुभमेन्ट भएको छ त्यसलाई रोक्ने काम हामीले गरिरहेका छौँ र जो आवश्यक परेर निस्केका छन् अब ऊ आफ्नो औषधि किन्न जाने हो भने औषधि दोकानसम्म जानलाई, अब अस्पताल जाने हो भने अस्पतालसम्म जानलाई र एकदम आवश्यक वस्तुसँग सम्बन्धित पेसा व्यवसाय औषधि लगायतका हो भने त्योसम्म जानलाई भन्सारको ब्याङ्कको कर्मचारीहरूको हकमा आफ्नो के अरे कार्यथलोसम्म जानलाई त हामीले रोकेका छैनौँ, आदेशले पनि रोकेको छैन र यी हेर्दाखेरि चाहिँ एक किसिमको मुभमेन्ट चाहिँ देखिन्छ तर त्यो आवश्यक खालको मुभमेन्ट अब त्यो आदेशले पनि अलाउ गरेको छ र अनावश्यक खालको मुभमेन्ट रोक्ने काम चाहिँ हामीले गरिरहेका छौँ।
हजुर, अब यो निषेधाज्ञा जारी भएपछि निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाएका सवारी चालकहरूको सवारी साधन नियन्त्रणमा लिएर घण्टाघरको छेउमा राखिएको देखिन्छ। यसरी निषेधाज्ञा उल्लङ्घन गरी विभिन्न वाहनामा बाहिर अनावश्यक निस्किने सवारी साधन कारवाही गर्ने कुरा त छँदैछ, तर ती सवारी साधनलाई कति दिनसम्म राख्न मिल्ने, कहिले छोड्ने बारे ऐन नियममा के छ त?
अनि कुरो ऐन नियमको भएन, अब उल्लङ्घन गरेपछि त जरिवाना गर्ने छोड्ने नै हो, यसमा हामीले अलिकति ह्यारेस गर्नलाई अब छोड्यो फेरि त्यही मान्छे रिपिटमा आउँछ आउला भन्ने हिसाबले चाहिँ राखेका हौँ र पहिलो लकडाउन जो अस्ति सिद्धियो त्यो पहिलो लकडाउनमा पक्राउ भएका बाइकहरू चाहिँ हामीले जरिवाना गरेर छोड्न भनेकै छौँ र धेरैले लानु भएको छ, केहीको बाइक अझै छ र दोस्रो लकडाउन पछि पनि फेरि उल्लङ्घन गर्ने काम भएकाको हकमा चाहिँ हामीले फेरि नियन्त्रणमा राख्छौँ र यो लकडाउन अवधिभरि राख्छौँ र त्यसपछि चाहिँ जरिवानातिर आएर छोड्ने काम गर्छौँ।
हजुर, यो नेपाल भारत दुवै सिमानाका तर्फ, खास गरी अब सिमानाकामै निषेधाज्ञा छ, दुवैतर्फका मानिसहरूलाई यस्तो अवस्थामा चाहिँ कसरी आवत जावत गर्न दिएको छ वा छैन, के छ अवस्था यस विषयमा?
होइन, अब आदेश निषेधाज्ञा र मन्त्री परिषदको निर्णय समेतको आधारमा भएको निषेधाज्ञाले चाहिँ यो इनरुवा नाका बाहेक अन्यत्र जुन पश्चिमतिरका नाकाहरू छन् भारतसँगको त्यो नाकाबाट आवागमन गर्न पाइन्न, यताबाट जान पनि पाइन्न, उताबाट आउन पनि पाइन्न र इनरुवा नाकाको हकमा नेपालीको हकमा उताबाट आउँछन्, अब हामीले स्वास्थ्य परीक्षण गरेर प्रवेश गराएका छौँ भने भारतीयको हकमा चाहिँ त्यो 72 घन्टाभित्रको पिसिआर रिपोर्ट चाहिँ नेगेटिभ भएको र नेपालमा अब कहाँ 10 दिन आइसोलेसनमा बस्ने ठाउँ अथवा होटल बुक भएको आधारमा मात्रै छोड्ने गरेका छौँ र अहिले यिनीहरू नाकामा यता प्रवेश गर्नेहरूको सङ्ख्या लगभग कम छ, न्यून छ, 100 हाराहारी अथवा त्योभन्दा कम पनि छ, अथवा पारीको लकडाउनको कारणले पनि अलिकति त्यो कम भएको छ र यिनीहरू नाकाको हकमा आवागमन व्यवस्थित छ, त्यो कुनै चेक जाँच बिना मान्छे आउने अवस्था चाहिँ अहिले छैन।
हजुर, अब यो महामारी नियन्त्रण गर्ने भनेरै निषेधाज्ञा लगाइएको भनिएको छ भनेर यहाँले पनि भन्नुभयो कार्यक्रममा, तर सीमा नाकाबाट आउने प्रवेश गर्नेहरू मध्ये अब केहीको मात्रै एन्टिजेन तर बाँकीको हकमा थर्मल गनको प्रयोग मात्रै गरिएको छ भन्ने खालको कुरा पनि आयो। अब यसमा चाहिँ थर्मल गन कतिको प्रभावकारी मान्न सकिने अवस्था छ त, महामारी भित्रिँदैन भनेर भन्ने अवस्था छ त यस विषय?
तपाईँको प्रश्न चाहिँ दुई तिन दिन अगाडिसम्मको हकमा सही हो, अहिले अगाडि चाहिँ ठुलो 500-600 आउँथ्यो र त्यसमा चाहिँ ऱ्यान्डमली मात्रै त्यो एन्टिजेन टेस्ट थियो भने यो 3-4 दिनदेखि यता चाहिँ लगभग आएकाहरूको सबै जसोको चाहिँ एन्टिजेन टेस्ट भएको छ यो पछिल्लो समय चाहिँ, त्यो थर्मल गन पनि प्रयोग भएको छ र त्यसपछि एन्टिजेन पनि प्रयोग भएको छ। अहिले मुभमेन्ट कम भएको कारणले त्यो टेस्ट चाहिँ फुल फ्लेजमै गरिएको छ।
सीमा नाकामा होल्डिङ सेन्टर पनि बनाउने भन्ने खालका कुराहरू सुनिएको थियो, त्यसबारे के हुँदैछ त?
त्यही होल्डिङ सेन्टर छ, हामीले ठाकुरराम बबुङ्की क्याम्पसमा 350 केही समय होल्ड गर्नु पर्यो भने राख्ने प्रबन्धन गरेका छौँ, तर हाम्रो सानो अस्थायी खालको 2-4 बस्ने खालको सानसानो होल्डिङ चाहिँ सेन्टर त्यहीँ हाम्रो प्रहरी चौकीको अगाडिपट्टि नै त्यो टेन्ट टाँगेर बनाएका छौँ र उताबाट आएकाहरू जो नेगेटिभ छन् उनीहरू बस चढेर जान्छन् अथवा सवारी साधन प्रयोग गरेर जान्छन्, उनलाई होल्डिङमा राख्नु परेन र जो पोजिटिभ छन् उनको पनि के अरे सम्बन्धित थाथलोमा एम्बुलेन्स मार्फत पठाइएको कारणले अहिले हामीले कोही मानिस चाहिँ होम आइसोलेसनमा पठाइएको कारणले हामीले कोही मानिस अहिले होल्ड गर्नुपर्ने भएको छैन, जसले गर्दा हाम्रो होल्डिङ सेन्टर छ तर होल्डिङ सेन्टरमा हामीले मान्छे अहिले पठाउनु पर्ने बाध्यता
छैन। हजुर, अब यसरी चाहिँ अब यहाँले जुन भन्नुभयो 3 अगाडिसम्म पनि अब निषेधाज्ञा भए पनि 700-800 जति मानिसहरू आवतजावत हुन्थ्यो सीमा नाकामा, अहिले केही कम भएको अवस्था छ, अब त्यसमा पनि त्यहाँ आइपुगेका मानिसहरूलाई चाहिँ चेक जाँचका लागि पक्कै पनि कुर्नुपर्ने अवस्था पनि होला, अब यस्तो अवस्थामा चाहिँ खास गरी बालबालिका वा महिलालाई शौचालय जानुपर्ने आवश्यकता आयो भने वा खानेपानीको व्यवस्थाको लागि चाहिँ के छ, शौचालयको आवश्यकता पर्यो भने उनीहरूले के गर्न सक्छन्, होइन कहाँ जान सक्छन्, त्यस्तो व्यवस्था छ कि छैन सीमा नाकामा, खाने पानी तर्फको व्यवस्थापनको लागि के गरिएको छ?
छ त्यहाँ हाम्रो युनेस्को सहयोग समेतमा फेरि 2 टेन्ट हिजो थपिएको छ, त्यहाँ अस्थायी खालका 2 टोयलेट पनि छ र हाम्रा अन्य सरकारी कार्यालयको टोयलेट समेतले गर्दाखेरि त्यो टोयलेट प्रयोगमा समस्या छैन, खानेपानीको पनि त्यहाँ व्यवस्था भएको छ, खानेपानीको पनि समस्या छैन र त्यो केही समय त्यो बस्नु पर्दा लाइनमा लाग्नुपर्ने अवस्था बाहेक जसलाई हामीले त्यो एन्टिजेन टेस्ट गरेर केही समय पनि रोक्नुपर्ने हुन्छ त्यसलाई चाहिँ त्यो टेन्टमा राखिएको छ, अहिलेसम्म म्यानेज भएको छ।
हजुर, कार्यक्रमको अन्त्यमा छौँ हामी, अब सीमा नाका पनि बन्द छ, पर्सा जिल्लाभरि निषेधाज्ञा पनि छ, तर पनि अबेर राति भएपछि पोके तस्करी समेत भइरहेको छ भनेर प्रत्यक्षदर्शी र स्थानीयले भनिरहेका छन्, यसमा के भन्नुहुन्छ यहाँले?
अब त्यो प्रत्यक्षदर्शीले त्यो प्रमाणसहित देखाउन् भनौँ न, हामी त्यसलाई तत्कालै एक्सन गर्छौँ, हामी त्यसमा सचेत छौँ, किनकि अहिले कतिपय ठाउँमा त हाम्रो काँडे तार पनि लगाएर राखेका छौँ, त्यस्तो अब कहीँ भएको छ कहीँ देखिएको छ भने भनौँ, हामी यो काममा चाहिँ सिरियसली लागेका पनि छौँ, कहीँ कतै चोरी चकारी गरेर भएको छन् भने म सूचना दिन र त्यसमा हामी तत्काल चाहिँ प्रम्प्टली चाहिँ रेस्पोन्स गर्छौँ भन्ने कुरा चाहिँ यहाँको मिडिया मार्फत चाहिँ भन्न चाहन्छु।
हजुर, कार्यक्रमको लागि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, थ्याङ्क यू।
हजुर, उहाँ हुनुहुन्थ्यो पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे। हामीले आज कार्यक्रम जनसरोकारमा उहाँसँग निषेधाज्ञा लगायत सीमा नाका र सुरक्षा मापदण्डको विषयमा कुराकानी गरिरहेका थियौँ। हवस् त, कार्यक्रम जनसरोकार आजलाई यति नै, भोलि बिहान फेरि पनि 10 नारायणी समाचारपछि कार्यक्रम जनसरोकारमा नयाँ विषय लिएर उपस्थित हुने नै छौँ। आजका लागि सुन्दै रहनुहोस् नारायणी एफएम 103.8 मेगाहर्ज। नमस्कार। FM Exciting.